Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz.
सरकार गठनका लागि बाटो खुल्ला गर्न प्रधानमन्त्री देउवालाई वाम गठबन्धनको आग्रह, प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्नेबारे सहमति जुटेन।
आधुनिकताको नाममा मौलिक ठाडो भाका हराउन थाल्यो, मौलिक संस्कृतिको जगेर्ना गर्न जुट्नुपर्नेमा सरोकारवालाको जोड।
गुणस्तरहीन वस्तु तथा सेवाका कारण क्षति पुगेको भन्दै बाँकेमा उजुरी दिनेको संख्या बढ्दो, पाँचवटा मुद्दा विचाराधीन।
र सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण चैत्र 17 गतेबाट हुने, विजेताले 25 लाख पाउने।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलो राउत र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा, हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। वाम गठबन्धनले नयाँ सरकार गठनका लागि बाधक नबन्न सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा वाम गठबन्धन आबद्ध दलका नेताले सत्ता हस्तान्तरणलाई पहिलो शर्त बनाएपछि सहमतिको प्रयास असफल भएको हो। नयाँ सरकार गठन प्रक्रिया अगाडि बढेको भन्दै एमाले र माओवादी केन्द्रका नेताले सरकारलाई बाधक नबन्न आग्रह गरेका हुन्। सरकारको आयु लम्ब्याउन राष्ट्रिय सभा निर्वाचनको मिति माघ 25 गतेका लागि प्रस्ताव गरेको पनि उनीहरूको आरोप रहेको छ। निर्वाचनका लागि माघ 25 गते सम्म कुर्नु नपर्ने एमाले र माओवादी केन्द्रका नेताहरूको भनाइपछि प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग थप छलफल गर्ने आश्वासन दिनुभएको छ। अध्यादेश जारी भएपछि सम्पूर्ण प्रक्रिया अघि बढ्ने प्रधानमन्त्रीले बताउँदै आए पनि राष्ट्रिय सभा निर्वाचनको मिति तय गर्न नसकेको एमाले उपाध्यक्ष भीम रावलले बताउनुभयो। राष्ट्रिय सभा निर्वाचनको मिति, प्रदेश प्रमुख नियुक्ति र प्रदेश राजधानी सम्बन्धमा कुनै पनि छलफल नगरेको उपाध्यक्ष रावलको भनाई छ। प्रदेश प्रमुख नियुक्ति र प्रदेश राजधानी तोक्नेबारे सहमति खोज्न बैठक बोलाइएको भए पनि वाम गठबन्धनका नेताहरूले नयाँ सरकार गठनका लागि बाटो खुला गर्नुपर्ने अडान राखेपछि सहमति हुन नसकेको हो। कंग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने राष्ट्रिय सभा निर्वाचन, प्रदेश प्रमुख र प्रदेश राजधानी तोक्ने सम्पूर्ण जिम्मेवारी वाम गठबन्धनका नेताहरूले प्रधानमन्त्रीलाई दिएको बताउनु भएको छ। बैठकमा सहभागी राजपा र संघीय समाजवादी फोरम नेपालका नेताहरूले समेत निर्वाचनको मिति चाँडो टोक्न सरकारलाई सुझाउँदै दलीय सहमतिका आधारमा अगाडि बढ्न सरकारलाई आग्रह गरेका छन्। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली बाहेक पाँचै दलका शीर्ष नेताहरूको सहभागिता रहेको थियो।
यसैबीच पाँच दलकै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक वाम गठबन्धनलाई चुनाव जितेकोमा बधाई दिनुभएको छ। मतगणना सकिएको 23 दिनपछि मात्र देउवाले बालुवाटारमा बोलाएर वाम गठबन्धनका नेतालाई बधाई दिनुभएको हो। मंगसिर 21 सम्पन्न निर्वाचनमा वामपन्थी गठबन्धनले बहुमत ल्याएको भए पनि कंग्रेस सभापति समेत रहनुभएका देउवाले औपचारिक रूपमा बधाई दिनुभएको थिएन। देउवाले कंग्रेस पराजित भएको समेत स्वीकार गर्नुभएको छ।
प्रदेश नम्बर 7 अस्थायी राजधानी दिपायलो तोक्नुपर्ने भन्दै डोटीमा आन्दोलन चर्किएको छ। सरकारले धनगढी बनाउने तयारी गरेको भन्दै पछि असन्तुष्टि व्यक्त गर्दै आन्दोलनमा उत्रिएका डोटीका जनताले दिपायल स्थित क्षेत्रीय कार्यालयमा प्रदेश मन्त्रालयमा साइन बोर्ड समेत झुन्डाएका छन्। प्रदर्शनकारीहरूले राजपुरमा रहेका क्षेत्रीय कार्यालयका भवनहरूमा विभिन्न प्रादेशिक मन्त्रालयका साइनबोर्ड झुन्डाइएका हुन्। क्षेत्रीय स्वास्थ्य निर्देशनालयको नवनिर्मित भवनमा प्रदेशसभा सचिवालय तथा मुख्यमन्त्रीको कार्यालयको साइनबोर्ड राखिएको छ। यस्तै क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश गृह मन्त्रालय र अरू आधा दर्जन बढी कार्यालयमा भने प्रदेश मन्त्रालयको बोर्ड झुन्डाएको छ। सरकारले आफ्नो अधिकार खोज्न थालेपछि आफूहरूले बाध्य भएर आन्दोलनबाटै मन्त्रालय स्थापना गर्नु परेको आन्दोलनका समितिका संयोजक नरेन्द्र खड्काले बताउनुभयो।
5 नम्बर प्रदेशको राजधानी बाँकेको नेपालगंजलाई बनाउनु पर्ने माग गर्दै नेपालगंजमा प्रदर्शन गरिएको छ। बाँकेका नागरिक समाजले बाँके जिल्ला अदालत अगाडि उभिएर प्लेकार्ड सहित राजधानी बनाउने अभियान सञ्चालन गरेका हुन्। नेपालगंज हरेक दृष्टिकोणले राजधानी बन्ने सम्पूर्ण पूर्वाधार रहेकाले नेपालगञ्जलाई पाँच नम्बर प्रदेशको राजधानी हुनुपर्ने भन्दै अभियान सञ्चालन गरेका हुन्। नेपालगञ्ज पुरानो सहर जस्तो लामो ऐतिहासिक रहेको र यस नेपालगञ्जमा शिक्षा, स्वास्थ्य, कृषि, औद्योगिक क्षेत्रको पूर्वाधार रहेकाले पाँच नम्बर प्रदेशको राजधानी यही बनाउनु उपयुक्त स्थान रहेको अधिवक्ता विश्वजित तिवारीले बताउनुभयो। उच्च अदालत तुलसीपुर बारका अध्यक्ष बलबहादुर चन्दले नेपालगञ्ज सहर भौतिक पूर्वाधारको विकासले सम्पन्न भएकाले पाँच नम्बर प्रदेशको राजधानी नेपालगञ्ज हुनुपर्ने माग गर्नुभएको छ। प्रदेश नम्बर पाँचको अस्थायी राजधानीका लागि दाङ कपिलवस्तु र बुटवलले पनि दावी गर्दै आएको छ। सरकारबाट गठित कार्यदलले अस्थायी राजधानीका लागि दाङ उपयुक्त रहेको प्रतिवेदन बुझाएको छ, तर बुटवलमा पनि चक्काजाम र प्रदर्शन सुरु भएको छ।
कर्णालीका सांसदले रोक भोक र सोखको कर्णालीको अब परिचय बदल्ने घोषणा गरेका छन्। काठमाडौँ कालीकोट संघीय मञ्चले आयोजना गरेको बधाई कार्यक्रममा सहभागी भएका प्रतिनिधि र प्रदेश सांसदहरूले जनताले दिएको जिम्मेवारी पूरा गर्दै देशकै समृद्ध प्रदेश बनाउने घोषणा गरेका हुन्। कार्यक्रममा सहभागी भएका नौजना सांसदहरूले केन्द्रसँगको दूरी घटाउँदै प्रदेशलाई समृद्ध बनाउने प्रतिबद्धता जनाएका छन्। प्रदेश नम्बर छको प्राकृतिक रूपमा सबैभन्दा सम्भावना बोकेको प्रदेश भएको भन्दै तीनै स्रोत साधनको सदुपयोग गरी प्रदेशलाई समृद्ध बनाउने उनीहरूको भनाइ छ। उनीहरूले जलविद्युत, पर्यटन, जडीबुटी, कृषिलाई लगायतलाई आधार बनाएर प्रदेशलाई समृद्ध बनाउने बताएका छन्। कालीकोटबाट प्रतिनिधि सभामा निर्वाचित दुर्गबहादुर रावतले भूगोलका आधारमा नीति निर्माणबाटै कर्णालीलाई विभेद गरेको भन्दै अब पार्टी नै नभए नि प्रदेश समृद्धिका लागि काम गर्ने बताउनु भएको छ। यस्तै जुम्लाबाट निर्वाचित गजेन्द्र बहादुर महतले अहिलेसम्म कर्णालीका जिल्लाहरू समेत जोडिन नसकेको भन्दै कर्णालीलाई जोडेर प्रदेश समृद्ध बनाउने बताउनुभयो।
पछिल्लो समय आधुनिकताको नाममा पुराना मौलिक ठाडो भाकाका गीतहरू ओझेलमा पर्न थालेका छन्। सुर्खेतको सिम्ता, जाजरकोट, सल्यान, रुकुम, रोल्पा लगायतमा गाइने ठाडो भाका अहिले विरलै मात्र सुन्न पाइने अवस्थामा पुगेको छ। गीतको सट्टा अहिलेका युवा युवती मोबाइल, फेसबुक, ट्विटर र टिभीमा रमाउन थालेका छन्। सुनौ यसै सन्दर्भमा तयार पारिएको एक रेडियो सामग्री सहकर्मी मधुबन विशीबाट।
विशेष पर्व र अवसरमा गाइने ठाडो भाका पछिल्लो समय आधुनिकताको नाममा लोप हुने अवस्थामा पुगेका छन्। पूर्वी सुर्खेतको सिम्ता, जाजरकोट अनि रुकुममा गाइने यो गीत अब बिरलै मात्र सुन्न पाइने अवस्थामा पुगेको छ। दशैं, तिहार, विवाह वर्तमानमा सांस्कृतिक उत्सव हुन छाडेका छन् भने गाउँ गाउँमा हालिने रोटेपिङ र लिङ्गेपिङ देखिन छाडेका छन्। अहिलेका युवा युवतीमा पहिलेको जस्तो जोस, जाँगर र संस्कृतिप्रतिको मोह नभएकाले ठाडो भाका गीत ओझेलमा परेको भन्नेहरूको पनि कमी छैन। गीतको सट्टा अहिलेका युवा युवती मोबाइल, फेसबुक, ट्विटर र टिभीमा रमाउन थालेका छन्। प्रविधिको विकास अनि पश्चिमा संस्कृतिले गर्दा पुर्खादेखि चलिआएको संस्कृति लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ सिम्ताका बेलमता राणा।
नगाउने जमाना आयो, लेखातिर लेखा परितिर लाग्यो, गीत गाउने हेला गर्न लाग्यो, पार्सी गर्न लाग्यो, उहिला मान्छे मान्छेलाई पार्सी गर्छन् होइन, ऐसा लाग्यो, अब आफै जान्ने आफै सुन्ने भन्छन्, पत्याउँदैनन्, केही गर्दैनन्, त्यही त गीतै मिल्दैन, नाचै मिल्दैन, केही मिल्दैन, अब लेखेलै मत आयो त हेर्न पनि लाग्छ, आफ्नो नसक्यो, आम्नो आम्नो भाषा खोज्न लाग्यो, आम्नो आम्नो हिसाब खोज्न लाग्यो, गीत गाउने न त हेला गर्न लाग्यो, गीत गाउने जमानै छैन भन्छन्।
लोक संरक्षण र संरोधनमा यो पुस्ताले ध्यान नदिने हो भने अर्को पुस्ताले यस्ता गीत देख्न र सुन्न नपाउने निश्चित जस्तै बनेको छ। पहिले गाउँघरमै स्थानीय बाजाहरू घन्किन्थे भने अहिले डेग र उफरले त्यो ठाउँ लिएका छन्। उकाली, ओराली, दाउरा घाँस अनि गाईगोठ जाँदा घन्किने ती गीत अहिले आएर नचिनिने अवस्थामा आएकाले आफूहरू चिन्तित भएको सिम्ताकै स्थानीयहरूले बताएका छन्।
अबा मान्छे कला अर्को हुन्छ, हाम्रो पहिला मान्छे कला यो
कला पनि हो, पहिला संस्कार बिर्सिसक्यो, अब दुःख सुखमा छैन मान्छे, पहिला दुःखमा चाहिँ छैन,
पहिला मान्छे दुःख गीत गाउँदै कति रोक्छन् गीत, अब हिउँ लाग्यो नि,
अब हिउँ लाग्यो
मान्छे, अब हिउँ लागेपछि मान्छे बैरागी भयो,
पहिला अब सबै कालीबार जाने
आफ्नो मान्छे आफूबाट टाढा हुँदा होस् या हिउँदको समयमा कोही पनि नहुँदा उसकै सम्झनामा गाइने यो गीतलाई सम्झेर स्थानीय मोहन बिचले गीतबाटै यसरी आफ्नो वेदना पोख्नु भयो।
के रे रे लो कैला जमनी बजर बाट फर के रे रे लो कैला जमनी
पछिल्लो समय आधुनिक प्रविधिको विकासले दमाई झाली कुरकुटी बाँसुरी र सुनाई जस्ता बाजाहरूको महत्व पनि घट्न थालेको छ। पुराना बाजागाजासँगै लोक संस्कृति र नेपाली गीतहरूको मौलिकता समेत हराउँदै जान थालेको छ। त्यसैले लोक मौलिक कला संस्कृति राष्ट्रका चिनारी र गौरव भएकाले यी राष्ट्रिय चिनारीको संरक्षण गर्न हामी सबै लाग्नु पर्ने जरुरी देखिन्छ।
जावन सन भैसिगो
हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सरकार गठनका लागि बाटो खुल्ला गर्न प्रधानमन्त्री देउवालाई वाम गठबन्धनको आग्रह, प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्नेबारे सहमति जुटेन, आधुनिकताको नाममा मौलिक ठाडो भाका हराउन थाल्यो लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बाँकेमा गुणस्तरहीन वस्तु तथा सेवाका कारण क्षति पुगेको भन्दै उजुरी दिनेको संख्या बढेको जिल्ला क्षतिपूर्ति समितिले जनाएको छ। मुख्य गरी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएमा वा उपचारमा लापरवाही भई क्षति पुगेको भन्दै मुद्दा दायर गर्नेको संख्या वृद्धि भएको हो। उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष एवं क्षतिपूर्ति समितिका सदस्य अधिवक्ता वसन्त गौतमले बिस्तारै न्यायिक प्रक्रियामा आउने क्रम बढेको बताउनुभयो। पहिले आन्दोलन वा शक्ति प्रदर्शन गरी क्षतिपूर्ति माग गर्ने चलन भएकोमा पछिल्लो समय बाँकेमा कानून सम्मत रूपमा उजुरी दर्ता गराई क्षतिपूर्ति माग्ने क्रम बढ्न थालेको उहाँको भनाइ छ। प्रमुख जिल्ला अधिकारी एवं क्षतिपूर्ति समितिका संयोजक रमेश कुमार केसीले क्षतिपूर्ति समितिमा अहिले 5 मुद्दा विचाराधीन रहेको बताउनुभयो। क्षतिपूर्ति समिति दायर भएको मुद्दाको सुनवाईका लागि विपक्षीसँग लिखित जवाफ माग गर्ने, छानबिन उपसमिति गठन गर्ने र अन्तिम सुनवाईका लागि तारिख तोक्ने काम भइरहेको उहाँको भनाइ छ। क्षतिपूर्ति समितिको बैठकले फुलटेक र आँखा अस्पतालको विरुद्धमा परेको मुद्दाको सुनवाई आउँदो 25 गर्ने निर्णय गरेको छ। यसैगरी नेपाल टेलिकमको खस्कदो गुणस्तरका कारण उपभोक्तालाई मर्का परेको भन्दै परेको मुद्दामा टेलिकमसँग सेवा सुरु नभएको अवस्थामा दिइने महसुल छुट लगायतका बारेमा जवाफ माग गरिएको उहाँको भनाइ छ। क्षतिपूर्ति समितिले लर्ड बुद्ध एजुकेशन एकाडेमी र नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल समेतका विरूद्ध परेको एक उजुरीको सुनवाई गर्दै पीड़ित पक्षलाई 1,00,000 रुपियाँ क्षतिपूर्ति दिलाइदिने निर्णय गरिसकेको छ। उपभोक्ता संरक्षण ऐन 2054 दफा 22 अनुसार ऐनको विपरीत हुने गरी उपभोग्य वस्तु तथा सेवा बिक्री वितरण तथा प्रदान गरेको कारणबाट कुनै उपभोक्तालाई कुनै किसिमको हानि नोक्सानी हुन गएमा उजुरीको व्यवस्था गरिएको छ।
सँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि नेपालगंज उपमहानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ। उपमहानगरले नगरका 11 सार्वजनिक स्थानबाट सुरु गरेको आगो ताप्ने व्यवस्था अहिले 150 स्थानमा पुर्याएको जनाएको छ। उपमहानगरका 101-25 विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले बताउनुभयो। वडा अध्यक्षहरूको समन्वयमा दाउरा वितरण गरी आगो बाल्ने व्यवस्था मिलाइएको पनि उहाँको भनाइ छ। जिल्ला वन पैदावार आपूर्ति समितिबाट केही चट्टा दाउरा खरिद गरी भने जिल्ला प्रशासन कार्यालयहरूसँगको सहकारीमा दाउरा वितरण गरिरहेको उपमहानगरपालिकाले जनाएको छ। गत हप्तादेखि बाँकेमा बाक्लो होससँगै चिसो हावा चल्ने गरेको कारण 81 चिसो बढेपछि जनजीवन प्रभावित भएको हो। चिसोबाट बस्नको लागि न्यानो कपडा लगाएर बस्न र तातो झोलिलो पदार्थ सेवन गर्न पनि लगायतका काम परे भने पनि बाहिर निस्कन पनि समस्या भएका छन्।
केही दिन यता चलेको शीतलहर र चिसोको कारण बाँके लगायत तराईका जिल्लाका अस्पतालमा दम तथा श्वास प्रश्वासका बिरामीको चाप बढ्न थालेको छ। भेरी अञ्चल अस्पताल नेपालगञ्जका कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेले चिसोको कारण केही दिन यता अस्पतालमा दैनिक जसो दम तथा श्वास प्रश्वासका बिरामीको चाप बढेको बताउनुभयो। उहाँले अस्पतालमा दैनिक 15-20 दम तथा श्वास प्रश्वासको समस्या लिएर ओपिडीमा र त्यस्तै अनुपातमा इमर्जेन्सीमा बिरामी आउने गरेको बताउनु भएको छ। यसका साथै कोल्ड डायरिया भाइरल ज्वरोका बिरामीहरू आउने गरेको अस्पतालले जनाएको छ।
चिसोका कारण बढेको रुघाखोकी र ज्वरोले यही पुष महिनामा मात्रै 6 ज्यान लिएपछि हुम्लामा औषधि सहित 5 टोली खटाइएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी ऋषि रिद्धि प्रकाश सिटौलाले तत्काल प्रभावित क्षेत्रमा उपचार गर्न 5 टोली औषधि लिएर खटाइएको बताउनुभयो। सदरमुकाम सिमीकोटदेखि 50 कोस टाढा पर्ने ताजकोट गाउँपालिका 5 27 रणदेव परियार 60 नन्दकला परिवारको रुघाखोकी र ज्वरोबाट ज्यान गएको हो। यस्तै दक्षिणी भेगमा पर्ने सर्के गार्डन गाउँपालिकामा पनि रुघाखोकी र ज्वरोबाट 4 ज्यान गएको छ। हिमपातले चिसो बढेपछि वृद्ध वृद्धा खोकी र घाँटी दुखाइले ग्रस्त भएका छन्।
दुर्लभ वन्यजन्तु कृष्णसार को उचित व्यवस्थापन र त्यसको पर्यटकीय एवं भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिने सरकारवालाहरूले प्रतिबद्धता जनाएका छन्। कृष्णसार संरक्षण क्षेत्र व्यवस्थापन कार्यालयले आयोजना गरेको कार्यक्रममा सरकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूले कृष्णसार संरक्षणका लागि निजी क्षेत्र र स्थानीय समुदाय सँगसँगै हातेमालो गर्दै अघि बढ्ने बताएका छन्। उनीहरूले कृष्णसार संरक्षणमा स्थानीय प्रदेश तथा केन्द्र सरकार सबैको सामूहिक नीति तथा कार्यक्रम जरुरी रहेको बताएका छन्। उनीहरूले बस्ती व्यवस्थापन, बबई नदी तटबन्ध, चरीचरणको समस्या समाधान गरी कृष्णसार संरक्षण, सम्वर्धन र प्रचार प्रसारमा लागि पर्नेमा जोड दिएका छन्। कार्यक्रममा संरक्षण अधिकृत पुरुषोत्तम शर्मा, गुलरिया नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष प्रताप कुमार गौतम, वडा नम्बर 2 का अध्यक्ष टंक प्रसाद अधिकारी, 3 का वडा अध्यक्ष राजकुमार यादव, 4 का अध्यक्ष रामबहादुर रावल, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धिताल लगायतको उपस्थिति रहेको थियो।
रुकुङ पश्चिमको सानीभेरी गाउँपालिका 9 सिमलीमा ट्र्याक्टर दुर्घटना हुँदा 1 ज्यान गएको छ भने अरू 4 घाइते भएका छन्। घाइते मध्ये दुर्घटनामा 3 गम्भीर र 1 सामान्य रहेको प्रहरीले जनाएको छ। मध्य पहाड़ी लोकमार्ग सड़क निर्माण कार्यमा रहेको M1-135 नम्बरको ट्र्याक्टर सड़कबाट ब्याग करिब 30 तल खसेको स्थानीयवासीले जनाएका छन्। दुर्घटनामा रुकुम पश्चिम 8 बिस्कुट नगरपालिका 11 गोइरीका प्रेम कामीको ज्यान गएको छ। यस्तै त्यही ठाउँका उत्तम कामी गणेश पुन र कैलाली घर भएका ट्र्याक्टर चालक रामसागर चौधरी घाइते हुनुभएको छ। 8 घर भएका दली बहादुर बिक भने सामान्य घाइते हुनुभएको छ।
भेरी खबरमा खबरको क्रम अझै जारी नै छ। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सिरफिरसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। मुगु सदरमुकाम गमगढी नजिकै रहेको एक प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामान प्रदान गरिएको छ। छायना थारा नगरपालिकाको वडा नम्बर 3 पर्ने हिमालय प्राथमिक विद्यालय निगालेका गरीब तथा दलित विद्यार्थीलाई न्यानो लुगा र स्टेशनरी सामान सहयोग गरिएको हो। हिउँदको सिजनमा चिसो अत्याधिक हुने भएकाले आगो बालेर पठन पाठन गर्ने गरिएको छ।
नेपाली कंग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानीले विगतमा भएका कमी कमजोरी सच्चाएर अघि बढ्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। पूर्वी सुर्खेतका छिन्चु, मैन्तडा, मेहलकुना, सहारे, घुमकहरे, गुमी र लेखफर्साका मतदातासँग भेटघाट गर्दै नेता थानीले पार्टीलाई क्रियाशील र मजबुत बनाउन सबैले आफ्ना कमजोरीहरू सच्याउनु पर्ने बताउनु भएको छ। सधैँ अरूलाई दोष मात्र लगाउने तर आफ्ना कमी कमजोरीहरू सच्याउन नसक्नेहरू पार्टी छोडेर जान सक्ने उहाँको भनाइ छ। थानीले कार्यवाही भन्दा पनि आफ्नो गल्ती सच्चाएर मिलाएर अघि बढ्नु नै संगठन विस्तारको राम्रो बाटो भएको भन्दै जिल्लाको विकासका लागि सदैव लागिपर्ने प्रतिबद्धता पनि दोहोर्याउनु भएको छ। कंग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले विगतको पाठ सिकेर पार्टीलाई गाउँ गाउँमा क्रियाशील बनाउने बताउनुभयो। गुमीका वडा सभापति पदम गुरुङले गल्ती गर्नेहरूलाई कार्यवाही गर्नुपर्नेमा जोड़ दिनुभएको छ। लेखपर्साका सभापति देवेन्द्र पजभैया लगायतका कार्यकर्ताहरूले कंग्रेसको आगामी दिशा लगायतका बारेमा जिज्ञासा राख्नु भएको छ। कार्यक्रममा कंग्रेस सुर्खेतका कोषाध्यक्ष अनन्त पौडेल, जिल्ला समन्वय समिति सुर्खेतका सदस्य वीरसिंह घर्ती, क्षेत्रीय सभापति नारायण कोइराला लगायतको उपस्थिति रहेको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको अवैध रक्सी घरेलु मदिरा नष्ट गरेको छ। छापा मारेर विभिन्न स्थानबाट बरामद गरेको झण्डै 1000 लिटर रक्सी र त्यसमा प्रयोग हुने कच्चा पदार्थ सरोकारहरूको रूपमा नष्ट गरिएको हो। सुर्खेतमा घरेलु रक्सी नियन्त्रणका लागि अभियान नै थालेको भन्दै प्रहरीले रक्सी बनाउने भाँडाकुटा पनि नियन्त्रणमा लिएको जनाएको छ। घरेलु हिंसा र सामाजिक झगडाको मुख्य कारक तत्व घरमा बनाएको रक्सी नै भएकाले अभियान थालेको सुर्खेतका प्रहरी प्रमुख एसपी उमा प्रसाद चतुर्वेदीले बताउनुभयो।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका छन्। आयोगबाट भइरहेका कामबारे अनौपचारिक रूपमा राष्ट्रपतिलाई अवगत गराउन प्रमुख आयुक्त डाक्टर अयोधी प्रसाद यादव सहितको टोली राष्ट्रपति कार्यालयमा पुगेको थियो। टोलीले प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको सबै मत परिणाम सार्वजनिक गर्ने सम्बन्धमा राजनीतिक सहमतिको आवश्यकता औल्याइएको छ।
न्याय परिषदले उच्च अदालतका 4 मुख्य न्यायाधीश नियुक्त गरेको छ। परिषदले हिजो बसेको बैठकले सुर्खेतको मुख्य न्यायाधीशमा हरिप्रसाद पोखरेललाई नियुक्ति गरेको छ। यस्तै उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा उदय प्रसाद चापागाई, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नहकुल सुवेदीलाई उच्च अदालत तुल्सीपुरको मुख्य न्यायाधीश र दिपायलको मुख्य न्यायाधीशमा यज्ञ बस्याललाई नियुक्त गरेको छ। यस्तै हिजै बसेको नयाँ सेवा आयोगको बैठकले सर्वोच्चको रजिस्ट्रारमा महेन्द्र उपाध्याय र आयोगको सचिवमा चिरञ्जीवी खनाललाई बढुवा गर्न सिफारिस गरेको छ। न्याय परिषदको यस निर्णयमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक राज जोशीले असन्तुष्टि जनाउँदै नोट अफ डिसेन्ट लेख्नु भएको छ।
भेरी खबरमा अब लागौं खेल खबरतिर। कैलालीको धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको दोस्रो संस्करण आगामी चैत 17 गतेबाट हुने भएको छ। माघ 5 गतेबाट गर्ने तयारी भए पनि राष्ट्रिय टोली व्यस्त रहने भएकाले प्रतियोगिता केही पछि सार्नु परेको आयोजक धनगढी क्रिकेट एकाडेमीले जनाएको छ। वैशाख 1 गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै 25 लाख रुपियाँ पाउनेछ भने उपविजेताले 10 लाख, तेस्रो हुनेले 3 र चौथोले 2 लाख पाउनेछ। गत वर्ष विजेतालाई 15 लाख र उपविजेतालाई 7 लाख दिइएको थियो। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी म्यान अफ दि म्याच सिरिज लाई मोटरसाइकल र प्रत्येक खेलका म्यान अफ दि म्याचलाई 10,000 प्रदान गरिने भएको छ। यसपटकबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी एक पूर्व खेलाडीलाई धनगढी क्रिकेट सम्मान र राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण योगदान दिने एकजनालाई अर्जुन खड्का स्मृति सम्मान स्वरूप 1,1 लाख दिने निर्णय पनि गरिएको छ। प्रतियोगिताको कुल लागत करिब 3 करोड रहेको धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष सुहास शाहीले बताउनु भएको छ।
यसैबीच धनगढी प्रिमियर लिग डिपिएल 2020 क्रिकेटको दोस्रो संस्करणका लागि हिजैदेखि खेलाडी दर्ता सुरु भएको छ। पहिलो संस्करणमा जस्तै यसपालि पनि 6 टोलीले बोल कबोल अर्थात अक्सनबाट खेलाडी चयन गर्नुभएका छन्। यसका लागि खेलाडीहरूले माघ 25 गतेसम्म आफ्नो नाम दर्ता गरिसक्नु पर्नेछ। खेलाडीलाई 3 समूहमा बाँडिने भएको छ। कम्तीमा 15 अन्तर्राष्ट्रिय खेल खेलेका तथा 3 वर्षदेखि राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई समूह एमा पारिने भएको छ भने यस्तै बाँकी राष्ट्रिय समूह खेलेका वा क्यापमा खेलेका खेलाडी समूह बीमा हुने भएका छन् भने समूह सीमा अन्य खेलाडी राख्ने भएको छ। हरेक क्लबले न्यूनतम रूपमा समूह एका 2, B का 3 र सीका 5 खेलाडी राख्नुपर्ने भएको छ। हरेक टिममा 15 खेलाडी हुनेछन् जसमा 2 विदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट सुदूरपश्चिमका 1 खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्नेछ।
खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सरकार गठनका लागि बाटो खुला गर्न प्रधानमन्त्री देउवालाई वाम गठबन्धनको आग्रह। प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्नेबारे सहमति जुटेन।
आधुनिकताको नाममा मौलिक ठाडो भाका हराउन थाल्यो। मौलिक लोक संस्कृति जगेर्ना गर्न जुट्नुपर्नेमा सरकारवालाको जोड।
गुणस्तरहीन वस्तु तथा सेवाका कारण क्षति पुगेको भन्दै बाँकीमा उजुरी दिनेको संख्या बढ्दो। 5 वटा मुद्दा विचाराधीन।
र सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको दोस्रो संस्करण चैत 17 गतेबाट सुरु हुने। विजेताले 25 लाख रुपियाँ पाउने। हवस् त अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी एफएमको साथमै रहनुहोला। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट डिलो राउत र राजेन्द्र शाही बिदा हुन्छौँ। नमस्कार।